السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام جہاں رنگ. میں ہوں اسد حسن اور پروڈیوسر ہیں گلرخ. اور پروگرام میں آج دو موضوعات پہ ہم بات کریں گے. ایک تو پاکستان کی سیاست ہے اور دوسرا امریکہ کی سیاست ہے. امریکہ کے اندر صدارتی انتخاب آخری 3 دن کے اندر یہ دور داخل ہو چکی ہے اور دونوں امیدواروں کے درمیان انتہائی سخت مقابلہ ہے. پولز دونوں کو بہت قریب ایک دوسرے کے بتا رہے ہیں. اس پہ ہمارا زیادہ فوکس ہوگا، لیکن شروع میں ہم بات کریں گے پاکستان کی سیاست پہ اور اس کے اندر بھی پاناما لیکس کے پس منظر میں دیکھیں گے کہ حکومت کے اوپر کس نوعیت کے سیاسی یا عدالتی پس منظر میں کہ وہاں پہ کاروائی ہو رہی ہے یا وہاں پہ ہیئرنگز ہو رہی ہیں پاناما لیکس کی، تو کیا میاں نواز شریف یا ان کی فیملی کے اوپر اس ریفرنس میں کوئی دباؤ ہے یا ہو سکتا ہے، اور بحیثیت وزیر اعظم کیا میاں نواز شریف بذات خود ان کی پرسنالٹی یا ان کا جو عہدہ ہے وہ امپلیکیٹ ہوتا ہے پاناما لیکس اسکینڈل سے یا نہیں، کیونکہ براہ راست ان کا نام پاناما لیکس کے یا آف شور کمپنیز کے اندر نہیں لیا گیا ہے. ہمیں اس پہ اپڈیٹ کریں گے. ہمارے ساتھ زاہد گشکوری ہیں، جرنلسٹ ہیں ڈیلی نیوز کے ساتھ اور واشنگٹن پوسٹ کو وہ رپورٹ کرتے ہیں، اور جو عدالتی کاروائی ہو رہی ہے وہ وہاں پہ کمرہ عدالت میں بیٹھ کے اس کو مانیٹر بھی کرتے ہیں اور بعد میں رپورٹ کرتے ہیں. جسٹس جناب سعید الزمان صدیقی صاحب ہمارے ساتھ موجود ہیں، سابق چیف جسٹس آف پاکستان، اور ان سے ہم بات کریں گے. پہلے تھوڑی سی اپڈیٹ لیتے ہیں زاہد سے اور اس کے بعد پھر جسٹس صاحب کا ذرا انالیسز آ جائے گا اس کے اوپر. زاہد بہت شکریہ آپ کا، آپ نے کمرہ عدالت سے کچھ ٹویٹس کیے اور پھر آپ کی جو رپورٹس آئیں وہ بھی ہم نے دیکھی ہیں. آپ ہمارے ذرا سامعین کو، ہمارے لسنرز کو بتائیے گا کہ وہاں پہ کیا ماحول ہوتا ہے، کس طرح کی کوشچننگ ہو رہی ہے اور کس طرح کے جوابات جو ہیں وہ سبمٹ کیے جا رہے ہیں.
بہت شکریہ آصف. اس وقت سپریم کورٹ آف پاکستان نے باقاعدہ اس کیس میں ہیئرنگ اسٹارٹ کی ہے، اور منڈے سوموار کا دن جو ہے بہت ہی اہم دن ہے، کیونکہ جو مین وہاں پر رسپونڈنٹ ہیں 3 لوگ ہیں، وہ پرائم منسٹر نواز شریف کے 2 بیٹے اور ان کی 1 بیٹی ہیں. ان کا رسپانس سبمٹ کروانا ہے. ایک قسم کی وارننگ دی گئی ہے سپریم کورٹ کی طرف سے کہ وہ ہر صورت میں سوموار کو جمع کرا دیں جو بھی ان سے مانگا گیا ہے. اس کے بعد وہ 1 ممبر جوڈیشل کمیشن اناؤنس کر دیں گے، اور ساتھ ساتھ یہ بھی انہوں نے اناؤنس کرنا ہے کہ کون اس کا سربراہ ہوگا. یہ تو انہوں نے بتا دیا ہے کہ کمیشن 1 ہی ممبر کا ہوگا.
اور کیا 1 ممبر کمیشن جو ہے اس کا فیصلہ قابل تعمیل اس کے اوپر لازم ہوگی حکومت کے لیے، یا اس کے اندر بھی کچھ ٹیکنیکلٹیز ہیں؟
دیکھیں ابھی ٹی او آر سیٹ کرنے ہیں عدالت میں کہ اس کی پاورز کیا ہوں گی، کتنے عرصے میں وہ اپنا ڈیسیجن دے گا، کتنی اس کی بائنڈنگ ہوں گی، کون کون اس کو اسسٹ کرے گا، انویسٹیگیشن کا پروسیس کیسے چلے گا. اس سلسلے میں انہوں نے ساری پارٹی سے اپنے ٹی او آر ریسٹریشن مانگ لی تھی کل ہی شام تک کے لیے، لیکن انہوں نے یہ بھی بولا ہے کہ وہ بائنڈنگ نہیں ہے ٹی او آر ریسٹریشن پارٹی دیں گی. سپریم کورٹ الٹیمیٹ ڈیسائڈ کرے گا کہ کون سے ٹی او آر ہوں گے اس کمیشن کے لیے.
صحیح، لیکن اس میں بڑی سیاسی صورتحال بھی ہے. بلاول بھٹو زرداری یہ کہتے ہیں کمیشن کا فیصلہ جو ہے وہ نہیں چلے گا، الٹیمیٹلی یہ معاملہ جو ہے پارلیمنٹ کے اندر آنا چاہیے. کیا اس کی بھی پاکستان کے آئین یا قانون کے اندر یہ گنجائش ہے کہ اگر پرائم منسٹر یا ان کی فیملی انوالو ہے تو پھر عدالتوں میں مقدمہ نہیں جائے گا بلکہ پارلیمنٹ یا اس کی کوئی کمیٹی اس کو ایگزامن کرے گی؟
اس پہ جو عدالت میں چیز سامنے آئی، میری نظر میں، میں تو اس کو پولیٹیکلی دیکھنا چاہوں گا، اور جو صحیح
عدالتی ذرا، ہاں بالکل آپ درست کہہ رہے ہیں، بلکہ اس کو جسٹس صاحب کے سامنے ہم رکھتے ہیں. جی ہاں،
میرے خیال میں وہ اس بہتر پوزیشن میں ہوں گے
ہمیں
بتا دیں. لیکن پولیٹیکلی میں رسپونڈ کرنا چاہتا ہوں کہ پی 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 اس سارے پروسیس میں نہیں ہے. یہ ایک وحد پولیٹیکل پارٹی ہے جو اس کیس میں پارٹی نہیں ہے. سو وہ پولیٹیکلی اس چیزوں کو دیکھ رہے ہوں گے کہ وہ کس طریقے سے پائل اپ کر سکتے ہیں پریشر گارمنٹ پر اس ایشو پر. تو اس سینس میں اس کا یہ اسٹیٹمنٹ آیا ہے. لیکن ساتھ ساتھ ظاہری بات ہے کہ جو ٹی او آر پی ٹی آئی کی طرف سے آئے ہیں یا شیخ رشید کی طرف سے، کیونکہ 4 اس وقت پیٹیشنر ہیں لوگ، ایک پیٹیشن میں उनकी तरफ से तो सारा फोकस प्राइम मिनिस्टर और उसकी फैमिली पर है।
सही, मैं जरा जैसे सबके पास जाते हैं उनसे उनको ऑन बोर्ड लेते हैं। जैसे सब बहुत शुक्रिया आपका हमारे लिए अपने वक्त निकाला जनाब सईद उज़्ज़मा सिद्दीकी साहब। जनरली जानना चाहूंगा ये TORs का मामला उसी वक्त क्यों आता है जब हाई प्रोफाइल लोग हैं? क्या एक ऐसा मुकदमा जिसमें ये कहा गया है, जो मुकदमा पाकिस्तान के एतबार से सिर्फ इतना बनता है कि पैसे गए कैसे, क्या वो लीगल थे या नहीं है, और फिर ये कि मतलब किन जराए से गए, इसके लिए भी क्या TORs बनाना पड़ते हैं या अदालत या कवानीन या पाकिस्तान के अंदर इदारों के जो SOPs हैं उसके अंदर पहले से ये चीजें मेंशन नहीं है आपके ख्याल में?
नहीं, मेरे ख्याल से TORs से मुताल्लिक तो एक कानून हमारे यहाँ मौजूद है, उसको 1956 का कानून कहते हैं।
सही है,
वो टर्म्स रेफरेंस यानी जो टर्म्स ऑफ रेफरेंस जो है वो जो मुकर्रर करने का इख्तियार है वो सिर्फ फेडरल गवर्नमेंट को पास है और वही चीज उसकी करती है, टर्म्स भी, नंबर्स भी और उनके टाइम भी और उनके नंबर भी और उनका टाइम भी चेस करती है कि कितने दिन में फैसला देंगे। ये तो हमारा अपना लोकल कानून है। जहाँ तक ये जो आजकल पनामा लीज का चल रहा है, मेरी समझ में ये नहीं आता कि ये किस तरह से ये ड्यूरिस्डिक्शन पाकिस्तानी कोर्ट को होगा कि उनके ऊपर जाके उनसे उनसे प्रूव करें।
सही,
ये तो इसके लिए तो या तो कोई बायलेटरल ट्रेसी हो या फिर उनकी तरफ से मूव हो गवर्नमेंट की तरफ से और वो मूव करें वहाँ की गवर्नमेंट को और वो उनसे कहें कि हमें एक्सेस दे आप। कभी हो सकता है क्योंकि जब तक के बायलेटरल ट्रेटी में हो उस वक्त तक ये काम तो अंजाम नहीं हो सकता। देखिए ना, लंदन के अंदर और दूसरे ममालिक के अंदर पाकिस्तान के ऐसे लोग मौजूद हैं जिन्होंने जराइम किए हैं पाकिस्तान में और वो उनको एक्सट्रेडिट नहीं करते। वो कहते हैं कि हमारा आपसे कोई एक्सट्रेडिशन कोई
नहीं
है, इसलिए हम आपको ये आदमी हैंड ओवर नहीं करते। और इसी तरह से अमरीका के अंदर भी जो लोग अभी एक मुआहदा हुआ था नया जिसमें ये हुआ था कि लोगों को जो सजा याफ्ता है उनको उनके मुल्क भेज दिया जाए, उससे भी अमल दरामद नहीं हुआ।
सही, अब अगर अदालत अगर तलब करती है हुसैन नवाज को और वो साफ कह देते हैं कि हम मसरूफ हैं, हम अभी एक साल नहीं आ पाएंगे, 6 महीने नहीं आ पाएंगे, तो क्या इस तरह जहर अदालत के पास कोई ऐसी अथॉरिटी है कि उनको हर सूरत पाबंद किया जा सके जवाबदेही के लिए?
जी, वो तो उनको दीवार कर सकते हैं। वो तो उन्होंने पहले ही दिन कह दिया था कि अगर आपने जवाब दाखिल नहीं किया फिर को तो हम ये समझेंगे कि जो कुछ लिखा है पनामा पेपर्स में वो सही है और उसी बेसिस पे हम प्रोसेस करेंगे। तो ये अख्तियार तो कोर्ट के पास है। देखिए, कोर्ट के पास ये अख्तियार है कि अपने सब्जेक्ट का यानी अपने जो रहने वाले हैं मुल्क के रहने वाले उनके खिलाफ कानूनी कार्रवाई जो भी करना चाहे वो पाकिस्तानी कानून के तहत तो हो सकती है। लेकिन सवाल ये है कि पनामा लीक्स का जो फैक्टर है वो एक फॉरेन कंट्री है, वहाँ के जो ये जो ऑफशोर कंपनीज होती हैं वो उनके अलग कानून है, वो कानून जो है उन मुल्कों में राइज है, तो वो उसके ऊपर कैसे एक्सेस।
मुझे सर ये बताइए एक आम आदमी के समझने के लिए,
मेरी जानिस में तो उसका एक ही तरीका है कि या तो बायलेटरल ट्रेटी हो पाकिस्तान और पनामा के दरमियान या पाकिस्तानी लॉज जो होते वो एक्स्ट्रा टेरिटोरियल होते, वो एक्स्ट्रा टेरिटोरियल तो है नहीं, हमारे कानून के अंदर लिखा हुआ है कि कानून जितने हैं वो दायरे कार के अंदर और पाकिस्तान के अंदर सिर्फ एप्लीकेबल हो सकते हैं।
सही, अच्छा सर ये बताइएगा, आप चीफ जस्टिस हैं पाकिस्तान के, बज़ाहिर जब हम इसकी बात करते हैं आम आदमी तो बड़े बुनियादी सवाल ये उठा रहा है, उसको लगता है कि ये बहुत सादा केस है। बाज़ लोग ये समझते हैं आईनी माहरीन के अगर इसको उलझाना चाहें तो बहुत कम्प्लेक्स केस भी बन जाता है, कई उसमें आईनी इश्यूज़ या नुकात उठाए जा सकते हैं। सादा केस इस रेफरेंस में है कि एक शख्स है जिसे कहा जा रहा है कि आपका मुल्क के बाहर पैसा है, अगर आप एडमिट करते हैं कि है तो ये बताएं कि आपने भेजा कैसे और आपने बनाया कैसे, तो इसके लिए क्या लंबे चौड़े इन्वेस्टिगेशन या शवायद की जरूरत होगी? एक बात और दूसरा,
इसमें तो पाकिस्तानी कवानीन तो बहुत सीधे साधे हैं। हमारे पास नैब का इलाका है, नैब का जो इदारा है वो इसको इन्वेस्टिगेट कर सकता है और वो देख सकता है कि ये डिक्लेयर हुए हैं इस पे टैक्स पेड हुआ है या नहीं हुआ है। तो ये तो हमारे अपने कवानीन लोकल में میں آپ سے دوسری بات کر رہا تھا.
جی جی.
یہ سب لوکل قوانین کے تحت تو ان سب کا پروسیکیوشن ہو سکتا ہے.
صحیح.
اور ان سے پوچھ گچھ بھی ہو سکتی ہے. ایف آئی اے کا ادارہ بھی ان سے پوچھ گچھ کر سکتا ہے. نیب کا ادارہ بھی جو ہے وہ ہمارا جو وہ بھی کر سکتا ہے. اس کے پاس کافی اختیارات ہیں.
صحیح.
اور وہ ان سے پوچھ سکتا ہے کہ آپ نے اس پہ ٹیکس دیا ہے یا نہیں دیا ہے اور اس کو کس طرح سے بھیجا ہے آپ نے. اور اگر وہ انہیں ایکسپلین نہ کر سکے تو ان کا پروسیکیوشن ہو سکتا ہے اس نیب کے قوانین کے تحت. لیکن یہ سوال یہ ہے کہ یہ یہ پیسہ جو انویسٹ کیا ہوا ہے وہ انہوں نے آف شور کمپنیوں میں کیا ہوا ہے جو دوسری ممالک میں. میرا کہنے کا مقصد یہ ہے کہ پاکستانی اتھارٹیز کو کس طرح سے ایکسس ملے گی وہاں جانے کی اور ان کو انویسٹیگیٹ کرنے کی. وہ میں سمجھ نہیں سکا کہ کس طرح سے پاکستانی کورٹ کو یہ اختیارات مل جائیں گے کہ پاکستانی کورٹ وہاں کے لیے.
آپ فوری اس کا کوئی فیصلہ نہیں دیکھتے ہیں؟ آپ کو نہیں لگتا کہ اس کا کوئی فوری فیصلہ ہو سکتا ہے؟ اس میں فیصلے سے پہلے مکمل انویسٹیگیشن ہوں گے.
دیکھیے میں تو یہ سمجھتا یہ ہوں کہ ابھی تو اس میں بہت سارے مراحل آئیں گے. ابھی آپ دیکھیں کہ انہیں ایک دن انہوں نے کہا کہ ہم اس کو جو کچھ بھی فیصلہ ہوگا قوانین کے مطابق سپریم کورٹ فیصلہ کرے گی اسے ہم مان لیں گے. لیکن دوسرے دن انہوں نے ایک بیان دے دیا کہ صاحب یہ جو پرائم منسٹر آف پاکستان کو رین کرنا چاہیے.
جی.
تو یہ تو یہ تو ان میں کنسنسس تو ہو نہیں سکا. ٹی آر او کو بھی آپ دیکھیں اگر آپ تو پوری اپوزیشن جو ہے وہ پوری اپوزیشن اس پہ کبھی متحد نہیں ہو سکتی.
صحیح. لیکن اگر دیکھا جائے پولیٹیکلی تو اپوزیشن کا اس میں کوئی بتائیں کہ جب بات صرف لیگل پروسیکیوشن کی ہوگی تو اپوزیشن کا اس میں کوئی کردار ہے؟ اصولاً تو کردار نہیں بننا چاہیے بظاہر یہ لگتا ہے. یا اس میں آپ کو لگتا ہے کہ وہ فریق ہیں اور ان کو ایویڈنس لانا ہے؟
دیکھیے بات دراصل یہ ہے کہ یہ ٹی او آر جو ہیں جب ٹرمز آف ریفرنس جو مقرر ہوتے ہیں.
جی جی.
یہ ہمارا ہمارے یہاں قوانین کا مجموعہ ہے 1956 کا. اس کے تحت یہ اختیار صرف اور صرف فیڈرل گورنمنٹ کو ہے کہ وہ ٹرمز آف ریفرنس بنائے اور ان لوگوں کو مقرر کرے جو اس کو انویسٹیگیٹ کریں. وہ قوانین میں اب تک میری نگاہ سے تو کوئی ترمیم نہیں گزری جس کے تحت سپریم کورٹ کو یہ اختیار دے دیا گیا ہو. میری سمجھ میں یہ نہیں آتا کہ سپریم کورٹ کس قانون کے تحت ٹی او آر بنائے گا اور کس قانون کے تحت انویسٹیگیٹ کرے گا جب تک کہ وہ 1956 کا قانون جو موجود ہے جب تک اس میں امینڈمنٹ نہ کیا جائے یا کوئی نیا قانون رائج نہ کیا جائے جس کے تحت سپریم کورٹ کو یہ اختیار دیا جائے کہ وہ ایکسکلوسیولی وہاں آرٹیکل 1843 کے تحت یہ پروسیکیوشن کر سکتا ہے. یہ جب تک کہ یہ قوانین نہیں ہوں تو دیکھیے سپریم کورٹ کا کام تو صرف قانون کی تشریح اور قانون کی تعبیر کرنا ہے. قوانین بنانا اور یہ کام تو
ویسے یہ تو بڑا تھوڑا مشکل ہو جائے گا. زاہد گشکوری آپ ہمیں بتائیے گا کہ جیسے اپوزیشن یہ کہہ رہی ہے, اپوزیشن کے دو نقطے ہیں اس وقت کہ خاص طور پہ اگر انویسٹیگیشنز پہ معاملہ جاتا ہے اور انویسٹیگیشنز حکومت کے ادارے کر رہے ہوں گے تو پرائم منسٹر کے تابع ہیں وہ ادارے, اس لیے ان کو مستعفی ہو جانا چاہیے. یہ کتنا مورلی ویلڈ کوسچن ہے ایک بات, اور کیا عدالت میں اگر یہ معاملہ آئے گا تو عدالت کی جورسڈکشن ہے اس میں کوئی فیصلہ دینے کی ایک بات, اور دوسرا یہ کہ اگر اگین پارلیمنٹ نے ڈیسائیڈ کرنا ہے تو پارلیمنٹ میں بھی اکثریت اور قانون سازی میں جن کی اکثریت ہے کس نوعیت کی ٹی او آرز آ سکتے ہیں؟ کافی کمپلیکس یا پیچیدہ معاملہ نہیں ہے ایک بات, اور دوسرا جو جیسے آپ رپورٹ کریں ہمیں جرنلی یہ بتائیے کہ جو مدعا الہان ہے ان کی باڈی لینگویج کیا ہے اور ان کا کیمپ کس طریقے سے رسپونڈ کر رہا ہے ان سارے سوالات کو؟
اصل یہ بڑی دلچسپ صورتحال ہے, اور جیسے جسٹس صاحب بتا رہے تھے یہ بہت کمپلیکیٹڈ ایشو ہے. کمپلیکیٹڈ ایشو اس سینس میں ہے کہ بیسک جو پوائنٹ ہے کہ منی ٹریل کو چیک کرنا ہے کہ کیسے پاکستان سے پیسہ گیا, آیا کہ لیگلی تھا انلیگلی گیا ہے, کس نے بھیجا ہے, کب بھیجا گیا ہے, پھر پرائم منسٹر کے چلڈرن کے جو اسٹیٹمنٹ آئے میڈیا کے تھرو, پھر ان کے اسٹیٹمنٹ پرائم منسٹر کے خود یہاں پر الیکشن کمیشن آف پاکستان کے ساتھ ہیں, ایف بی آر کے ساتھ ان کے اسٹیٹمنٹ ہیں, یہ ساری وہ چیزیں ہیں جس میں آپ کو کنٹرڈکشن بھی ملیں گی, آپ کو انویسٹیگیٹ کرنا پڑے گا. اسی طرح کی سچویشن اگر آپ کو یاد ہو پچھلی گورنمنٹ میں رہی تھی जिसमें प्राइम मिनिस्टर गिलानी को डिसमिस किया था सुप्रीम कोर्ट ने, स्विस केसेस में पाकिस्तान ने लिखा, एक फुटाइल एक्सरसाइज सी हुई, लेकिन एक बड़ा प्रेशर रहा अपोजिशन पॉलिटिकल पार्टीज की तरफ से उस वक्त की हकूमत पर। और सेम सिचुएशन अब मैं यही देखता हूँ कि केस बहुत कॉम्प्लिकेटेड है, किसी हद तक नहीं बल्कि सारे हद तक एक वैलिड पॉइंट है। पाकिस्तान का पैसा है, बाहर गया है पाकिस्तान से, उसकी लीगैलिटी चेक करनी है कि वो सही था गलत था।
सही।
और फिर ये अपोजिशन के लिए एक बहुत बड़ा पॉइंट है, बेसिक पॉइंट है, जिसके बेस पे वो पायलट कर रहे हैं, प्रेशर को मोबिलाइज कर रहे हैं लोगों को। पीटीआई ने बड़ा मोबिलाइज किया है और बड़ा प्रेशर बिल्ड किया है इस इश्यू पर, और फिर अब सुप्रीम कोर्ट ने इसको टेकअप किया है। तो जाहरी बात है सुप्रीम कोर्ट ने खुद तो इस चीज को इन्वेस्टिगेट नहीं करना, और अपोजिशन चाहेगी कि वो मैक्सिमम एविडेंसेस लाए, लेकिन ओवरऑल जो सपोर्ट हासिल होगी वो इन्वेस्टिगेशन इंस्टीट्यूशन की होगी, जिसमें नैब का रोल बहुत वाइटल है।
सही।
और नैब ऑलरेडी कंट्रोवर्शियल है, सुप्रीम कोर्ट उस पर बारहा पॉइंट आउट कर चुका है। फिर पीटीआई का कोई ट्रस्ट नहीं है, क्योंकि उसने केपीजे में उसकी हुकूमत है अपना एहतसाब कमीशन बनाया है। फिर उसके खिलाफ पीपीपी ऑलरेडी पार्लियामेंट में है, अपना एक बिल लेके गई हुई है कि नैब के लिए, नैब का जो लेजिस्लेशन किया गया था उसको रिव्यू करें, इसकी पावर लिमिट करें सिर्फ वफाक तक, सूबों में इसका रोल नहीं होना चाहिए।
सही।
फिर जो मेन बात ये एफआईए का रोल तो थोड़ा लिमिटेड सा मुझे लगता है, एफबीआर ऑलरेडी कर चुका है कर रहा है, उसने नोटिसेस भी भेजे हैं, उसने 9 मुल्कों को लिखा भी है कि आप हमें कोऑपरेट करें, डेटा दें उन लोगों का जिनके नाम पैनामा पेपर्स में आए हैं, उनकी डिटेल्स बताएं। तो इतनी
काफी बरल वास्ट है, उसमें कॉम्प्लिकेशन है। जैसे सब मैं आपकी तरफ आना चाहूंगा, प्राइम मिनिस्टर साहब जिनका नाम बराह रास्त पनामा लीक्स में उनका दावा और उनकी पार्टी की कहती है कि नहीं है और गालबन नहीं है, वो जो ऑफशोर कंपनीज हैं वो उनके बच्चों के नाम पे हैं, क्या इस बुनियाद पे वजीर आजम या नवाज शरीफ से इस्तीफे का मुतालबा किया जा सकता है कि आपके बच्चों के खिलाफ, क्योंकि अब इन्वेस्टिगेशन हो रही है?
तो आप साइड पे रहे, बिल्कुल ही आमखाना बात है। इसलिए प्राइम मिनिस्टर की कोई ऑफशोर कंपनी तो सब मंजूर करते हैं कि उसकी कोई अपनी ऑफशोर कंपनी नहीं है, जो कंपनियां हैं वो उसके बेटों और उसकी जैसी के नाम।
अब जरा इसी से अगला क्वेश्चन, और अगर एक लम्हे के लिए ये तसव्वुर करें, सिर्फ मफरूजा है कि अगर ये फैसला आ जाता है कि वो वाकईतन पैसा इलीगल था या इलीगली ट्रांसफर हुआ है, तो वो प्राइम मिनिस्टर को कैसे इम्पैक्ट करता है?
उनके ऊपर इतने एलिगेशंस हैं, वो ये कहते हैं कि बहुत सारी एविडेंस हमारे यहाँ टेलीविजन पे दिखाई गई जिसमें ये कहा गया कि ये पैसा जो था ये नवाज शरीफ ने ही ट्रांसफर किया था अपने बेटे और बेटियों के नाम में। अगर ये ऐसी बात है तो मॉरली उनको चाहिए कि ही शुड टेक अ डिसीजन एज टू व्हाट ही व्हाट ही हैज टू डू, लेकिन लीगली आप उनको मजबूर नहीं कर सकते।
लेकिन अगर ऐसा फैसला आ जाता है, वो कहते हैं जी बादियो नजर में लगता है कि जी पैसा ठीक नहीं था या पैसा ठीक था लेकिन ट्रांसफर ठीक नहीं हुआ, तो इसको ये प्राइम मिनिस्टर की पर्सनैलिटी को या उनके ओहदे को इम्प्लीकेट करता है?
जी जी बिल्कुल, वो तो उससे तो दास तो आ जाएगा ना।
सही, फिर इनके लिए ठीक है, इसमें चैलेंज है। बेहद शुक्रिया आपका जनाब, जैसे सैयद उज़्ज़मान सिद्दीकी साहब, आपने हमारे लिए वक्त निकाला। ज़ाहिद गिशकोरी आप हमारे साथ रहिएगा, हम मुख्तसर सी ब्रेक ले रहे हैं, ब्रेक के बाद जब वापस आएंगे तो प्रोग्राम के अगले सेगमेंट पे हम स्विच होंगे अमरीका के इंतखाबात पे।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर, और कहाँ
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है
भाई, www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
پروگرام ہے جہاں رنگ, اور میں ہوں اسد حسن, پروڈیوسر ہیں گلرخ, اور یہ پروگرام آپ وائس آف امریکہ واشنگٹن سے براہ راست سن رہے ہیں میڈیم ویوز 972 کلو ہرٹز پہ. اور پروگرام کے سلسلے میں ہم بات کریں گے امریکہ کی سیاست کے اوپر. امریکہ کے انتخابات آخری مرحلے میں ہیں, آخری 3 دن باقی رہ گئے ہیں. دونوں امیدوار ان کا فوکس جو ہے خاص طور پہ ایسی ریاستوں میں جن کو سوئنگ اسٹیٹس کہا جاتا ہے, وہ ریاستیں جو حتمی فیصلہ کرتی ہیں کہ کس کو صدارت کے عہدے کے لیے وائٹ ہاؤس بھجوانا ہے. یہ وہ ریاستیں ہیں جنہوں نے ابھی تک فیصلہ نہیں کیا ہوتا, کہ وہ اکثریت کے بنیاد پہ یہ اندازہ نہیں لگایا جا سکتا کہ یہاں سے کون سی پارٹی یا کون سا امیدوار جیتے گا, ان کو سوئنگ اسٹیٹس کہتے ہیں. یا جن اسٹیٹس کے اندر صورتحال بہت واضح ہو ان وہ کلیئر کہلاتی ہیں, یا وہ ڈیموکریٹک اسٹیٹ کہلاتی ہیں یا ریپبلکن اسٹیٹ کہلاتی ہیں. تو یہ تھوڑا آپ کے سمجھانے کے لیے سوال اب یہ پیدا ہوتا ہے کہ یہ جو آخری 3 دن ہیں یہ کیسے امپیکٹ کریں گے. پریزیڈنٹ باراک اوباما وہ ان ریاستوں میں ضرور جا رہے ہیں جہاں پہ ہلری کلنٹن کی پوزیشن نسبتاً کمزور تھی لیکن بڑی اہمیت کی حامل ہیں. فلوریڈا اب شاید انہیں کے دورے کا یا انہیں کی وزٹ اور تقاریر کا نتیجہ ہے. بڑی ایک اگریسو اور بڑی جاندار سپیچ دی تھی جس کے بعد وہاں پہ فلوریڈا کے اندر تازہ ترین اعداد و شمار بتا رہی ہیں کہ وہ تھوڑا لیڈ کر رہی ہیں. یہ تو خیر ابتدائی ہے لیکن جنرلی امریکہ کے انتخابات تمام دنیا کی اس کے اوپر نظر ہے. ہم دیکھتے ہیں کہ انٹرنیشنل میڈیا بڑی تعداد میں یہاں پہ واشنگٹن کے اندر اور امریکہ کی مختلف ریاستوں کے اندر موجود ہے. باقی ملکوں کے اندر ان انتخابات کی کیا اہمیت ہے, وہاں پہ لوگ عام آدمی کیسے اس کو دیکھ رہا ہے, اس کا انالیسز کرتے ہیں. پہلے تو ذرا دو پڑوسی ملک پاکستان اور بھارت وہاں سے بات کرتے ہیں. بھارت سے ہمیں جو کچھ پکچرز نظر آئی ہیں مختلف میڈیا کے اوپر, اس میں خاص طور پہ یہ دیکھا گیا ہے کہ ڈونلڈ ٹرمپ کے لیے بڑی حمایت ہے. یہاں پہ بھی جو انڈین امریکن کمیونٹی ہے بہت ایکٹیو ہے پولیٹیکلی. ویسے تو اس کے اندر ایک ڈویژن ہے, وہ پاکستانی کمیونٹی کے اندر بھی ہے, وہ دونوں پارٹیوں کے ساتھ کسی نہ کسی سطح پہ وابستگی ہے کم یا زیادہ. لیکن کہا یہ جا رہا ہے کہ جو اگریسو یا ایکسٹریمسٹ پولیٹیکل فورسز ہیں بھارت کے اندر, وہ ڈونلڈ ٹرمپ کو سپورٹ کر رہی ہیں یا ان کے حق میں مظاہرے کر رہی ہیں, یہاں تک کہ بھارت کے اندر وہاں سے جو امیجز پرنٹ ہوئے ہیں. ذرا اس کا جائزہ لیتے ہیں. پرتاپ سوم ونشی ہمارے ساتھ ہیں, ایڈیٹر ہندوستان ٹائمس. زاہد گشکوری ہمارے ساتھ ہیں, کورسپونڈنٹ ہیں ڈیلی نیوز کے ساتھ اور واشنگٹن پوسٹ کے ساتھ. پرتاپ صاحب بہت شکریہ. پہلے بھارت سے ہمیں ایک پکچر دیجیے گا, بھارت کے اندر ان انتخابات کی جو امریکہ میں ہو رہے ہیں کیا اہمیت ہے, دونوں ملکوں کو دونوں پارٹیوں کو کس طرح سے دیکھا جا رہا ہے, کس پارٹی کے لیے وہاں پہ فیور زیادہ نظر آتی ہے, لوگ ایسا کیوں چاہتے ہیں, اور نیشنلی حکومتوں کا تو ایسا اسٹیلٹ نہیں ہوگا لیکن گورنمنٹ کی سطح پہ کیا اینٹیسپیٹ کیا جا رہا ہے؟
دیکھیے, جہاں سے آپ نے بات کی شروعات کی تھی کہ ڈونلڈ ٹرمپ کو یہاں ایک حصہ ہے جو بہت سپورٹ کر رہا ہے, سوال یہ ہے کہ اس کے بہت سارے پولیٹیکل کارن بھی ہیں اور بہت سارے کارن ایسے ہیں جس کو جو سپورٹ کر رہے ہیں ان کو خود بھی نہیں پتا کہ ڈونلڈ ٹرمپ کیا ہیں. وہ باقاعدہ اسی طرح سے ان کو لگتا ہے اسے ڈونلڈ ٹرمپ کوئی مطلب ایسے ہیں جو ان کی پولیٹیکل لیننگ کو سپورٹ کریں گے آنے والے دنوں میں, تو وہ ڈونلڈ ٹرمپ کی فوٹو لگائیں گے, اس پہ مالا چڑھائیں گے اور اس کو ان کا ایک جلوس بنائیں گے اور کہیں گے صاحب کہ یہ جیتیں گے, چونکہ ڈونلڈ ٹرمپ ایک خاص قسم کی لینگویج بولتے ہیں تو وہ ان کو سوٹ کرتا ہے. تو جو ویزیبل طریقے سے چیزیں دکھ رہی ہیں وہ یہ دکھتی ہیں کہ ہاں یہ لوگ ڈونلڈ ٹرمپ کو سپورٹ کر رہے ہیں, لیکن جو لوگ ہیں اگر آپ کہیں تو مجھے نہیں لگتا کہ لوگ بہت بیانوں کے آدھار پہ چیزوں کو دیکھتے ہیں. انڈیا کا جو کنسرن ہے امریکہ کے ساتھ, ظاہر طور پہ دنیا کا جو کنسرن ہے, ظاہر طور پہ اگر ہم انڈیا کو, چائنا کو, رسیا کو مطلب ایک اس طرح سے دیکھیں کہ ہمارے آخر وہاں کیا کیا چیزیں ہیں, تو ایک وہ انڈین جو وہاں جاتے ہیں وہاں کام کاروبار کرتے ہیں, ایک وہ انڈین جو انڈیا میں ہے اور یہاں سے ٹریڈ کام کاروبار کرتے ہیں, آؤٹ سورسنگ کا ایک بڑا کام یہاں کرتے ہیں, ایک وہ لوگ جو چونکہ وہ دنیا کی ایک شکتی ہے جس سے ہم انکار نہیں کر سکتے, اس کا جو امپیکٹ پڑتا ہے. تو ایک تو تین طریقے سے ہم چیزوں کو دیکھتے ہیں امریکہ کے چناؤ کو. یہاں ابھی ایسا کوئی پرسنٹیج نہیں ہے, ایسا کوئی سروے یہاں پہ نہیں ہے کہ صاحب ہاں, لیکن اگر آپ پولیٹیکل لیننگ کے آدھار پہ دیکھیں تو جو موجودہ ہماری رولنگ پارٹی ہے بھارتی جنتا پارٹی, اس کے ایک اس میں بھی ایک سیکشن ہے جو ڈونلڈ ٹرمپ کو سپورٹ کرتا دکھتا ہے, اس میں بھی ایک ریشنل سیکشن ہے جو کہتا ہے کہ نہیں صاحب ہلری کلنٹن ہونی چاہیے. تو مجھے لگتا ہے کہ اگر سپورٹ کو لے کے دیکھا جائے تو لگ بھگ آس پاس کا ہی ہے, یہاں کوئی بہت کم زیادہ کی چیزیں نہیں ہیں.
صحیح. زاہد, آپ ہمیں بتائیے گا اسلام آباد اور اسلام آباد کے لوگ کیا دیکھ رہے ہیں ان انتخابات کے اندر, کیا چاہ رہے ہیں اور کس امیدوار کا, ظاہر رپورٹنگ تو بہت ہو رہی ہے, گلوبل ولیج ہے اور امپیکٹ بھی ہے نیچرلی واشنگٹن کے اندر, وائٹ ہاؤس اور کیپیٹل ہل میں جس پارٹی کی اکثریت ہوگی اپنے جو اس کے اتحادی ممالک ہیں یا جو اس کے بڑے اسٹریٹجک پارٹنر ہیں, یقیناً ان کی پالیسیاں ان کے لیے اہمیت کی حامل ہوتی ہیں. تو پاکستان میں ان امریکی انتخابات کو کیسے دیکھا جا رہا ہے؟
بڑی انٹرسٹنگ صورتحال بتا رہے تھے نیو دہلی سے.
यहाँ पर सूरत हाल थोड़ी मुख्तलिफ है अगर इंडिया के साथ आप कंपेयर करें कि उनके लोग क्या चाह रहे हैं। यहाँ पर कोई खास इतनी इम्पोर्टेंस इस सेंस में थोड़ी कम है इस दफा, बिकॉज अफगानिस्तान में जो अमेरिका का रोल रहा है, पहले बड़ी इंटरेस्टिंग सिचुएशन यहाँ पर होती थी। गवर्नमेंट लेवल पे तो कोई ऐसा स्टेटमेंट नहीं आया है, वो जस्ट वेट एंड सी पॉलिसी को देख रहे हैं। और जहरी बात है, अमेरिका में कोई भी प्रेजेंट हो, उनकी पॉलिसी तो अपनी ही होती है, शख्सियात पे नहीं होती है। लेकिन किसी हद तक जो सपोर्ट मैं देखता हूँ वो हिलरी क्लिंटन के लिए है,
सही,
पाकिस्तानी कम्युनिटी में, चाहे वो इस्लामाबाद में है या पाकिस्तान में है या इससे बाहर जो हमारे लोगों से बात होती है, किसी हद तक लगता है कि वो सपोर्ट कर रहे हैं डेमोक्रेट को।
अच्छा,
लेकिन एक बात बहुत इम्पोर्टेंट है कि हिलरी क्लिंटन हमेशा पाकिस्तान आती रही हैं, पाकिस्तान के जो पॉलिटिशियंस हैं वो अच्छे रिलेशनशिप उसके साथ एंजॉय करते रहे हैं, तो किसी हद तक ये एक बेनिफिट सा होगा सिंबॉलिकली कि हिलरी क्लिंटन अगर पहली खातून प्रेजिडेंट आती हैं अमेरिका में, और जो पॉलिसी है अमेरिका की टुवर्ड अफगानिस्तान, फिर तालिबान के साथ निगोसिएशन, पाकिस्तान के साथ कोलेशन सपोर्ट फंड का मसला हो, स्ट्रेटेजिक रिलेशनशिप हो, या फिर पाकिस्तान इंडिया का डायलॉग जिसमें अमेरिका का हमेशा रोल रहता है,
सही,
वो किसी हद तक बड़ी बेहतर होगी। लेकिन अगर डोनाल्ड ट्रंप के हवाले से देखा जाए, यहाँ पर लोग उसको थोड़ा सा दूसरी नजर से देखते हैं। एक तो उनके जो स्टेटमेंट आए हैं रिसेंटली, उसमें पाकिस्तान के कुछ लोग तो रिएक्शन दे रहे थे सोशल मीडिया पे मुसलमानों के हवाले से, और फिर उसका रिसेंटली एक इंडिया के बारे में भी एक स्टेटमेंट आया था जो इंडियन कम्युनिटी वहां पर रहती है, तो ये पाकिस्तानी लोगों ने इसको थोड़ी और नजर से देखा था और किसी हद तक थोड़ा दूर हुए थे उससे जो एसोसिएशन चाह रहे थे लोग। लेकिन बजाहिर तो मुझे लगता नहीं है कि जिस तरह पहले हसल एंड बसल होती थी, इस दफा पाकिस्तान में ऐसा
है। वैसे मैं जैसे
बताता चलूं,
जी
इस दफा जो डेलीगेशन जर्नलिस्ट के पाकिस्तान से अमेरिका जाना चाह रहे थे कवरेज के लिए, पाकिस्तानी को बड़ी मीडिया, आपको पता है कि इलेक्ट्रॉनिक मीडिया काफी वाइब्रेंट हो गया है, तो मैंने सुना है कि 20 से 25 जर्नलिस्ट के वीजा रिजेक्ट किए हैं, तो वो लोग नहीं जा सके अमेरिका। आई थिंक कोई पॉलिसी में, मुझे लगता है वीजा पॉलिसी
नहीं, लेकिन इसके बावजूद 53 लोग यहाँ पे मौजूद है। मैं आपको बताया, मैं कल ही एम्बेसी बता रही थी कि 53 लोगों के एक्रेडिशन कार्ड हुए हैं जिसके अंदर उनका टेक्निकल स्टाफ भी है, लेकिन ये एक ह्यूज तादाद है पाकिस्तानी मीडिया की जो ऑलरेडी यहाँ वाशिंगटन में रिपोर्ट कर चुकी है। प्रताप साहब, मुख्तसरन समअप कीजिएगा, यहाँ पे पाकिस्तानी अमेरिकन कम्युनिटी ये ख्याल करती है कि बहुत सारी जो इंडियन कम्युनिटी यहाँ मौजूद है या भारत में जो मौजूद है वो डोनाल्ड ट्रंप को इसलिए सपोर्ट कर रही है क्योंकि उन्होंने एंटी इमिग्रेंट एंड एंटी मुस्लिम जो स्टेटमेंट दिए हैं, और फिर खासतौर पे जिस तरीके से वो मिलिटेंट ग्रुपों के साथ निपटने के लिए अपनी वो बात करते हैं जिस ताकत के साथ, तो ये वो यहाँ पे ख्याल किया जाता है कि भारतीय कम्युनिटी ये समझती है कि वो भारत के मफाद में, तो इसलिए भी वो डोनाल्ड ट्रंप के पीछे खड़े हैं। क्या इसको इस तरह से लिया जा सकता है, यानी पाकिस्तान भारत के जो इंटरनल
जी हम ये सब जो राय बनाते हैं ना, ये सोशल मीडिया पे बहुत सारी जो दखल होती है उसको देख के बनाते हैं, कि उसमें जो लोग बहुत सारी चीजें लिखने लगते हैं, कमेंट डालने लगते हैं, वीडियो डालने लगते हैं, चीजें करने लगते हैं, उसके आधार पे हम एक ओपिनियन बना लेते हैं कि साहब ये ऐसा ऐसा है चूंकि इस तरह से चीजें चल रही हैं, चूंकि वो एंटी मुस्लिम्स बोल रहे हैं तो इस लिहाज से लोग डोनाल्ड ट्रंप को सपोर्ट कर रहे हैं। लेकिन ये एक हिस्सा है, मान लीजिए अगर आप देखें इंडिया जैसे देश में, जहां अगर आप सोशल मीडिया पेनिट्रेशन की बात भी करें तो जितना है भी उसमें भी उसको यूटिलाइज करने वाले, फिर उसको रिएक्ट करने वाले, उसका एक बड़ा थोड़ा सा इश्यू है। लेकिन जो लोग उस पर एक्टिव हैं उनको विजिबल तरीके से यही दिखता है कि साहब ये देखिए इंडिया या दुनिया दो हिस्सों में बट गई है। मुझे नहीं लगता है कि सिर्फ इतनी चीजों को लेकर के हम ये कोई राय बना सकते हैं कि लोग डोनाल्ड ट्रंप को सिर्फ, जाहिर तौर पे जब आपको ये दिखता है कि हाँ कुछ लोग प्रेजेंट उनके सपोर्ट में माला पहना रहे हैं, वो फोटो सोशल मीडिया पे जाती है, फिर वायरल होती है, दिखती है, इसके आधार पे चीजें बनती हैं। लेकिन मुझे लगता है कि अभी आने वाले दिनों में भी हम देखेंगे कि ये जो ओपिनियंस हैं जो जरिए सोशल मीडिया बनती हैं वो एक बड़ा लो लेवल होता है, जहां से कुछ उसमें आपको सक्सेस दिखती है, आज की तारीख में जो मेरा मानना है, जो मैं समझता हूँ कि इस तरह से कोई चीज हिंदुस्तान के भीतर नहीं है, वहां के सवाल को हो सकता है जो अमेरिका में लोग रह रहे हैं उन लोगों ने किस नजरिए से चीजों को देखा है, हो सकता है वहां कुछ कम ज्यादा हो, मैं उसको उतने ज्यादा तरीके से डिफाइन नहीं कर सकता, लेकिन हिंदुस्तान के भीतर अभी ऐसा नहीं है।
बहुत शुक्रिया आपका प्रताप सोमवंशी, आपने हमें ज्वाइन किया। जायद गिश्कोरी साहब, आपके भी हम मशहूर हैं कि आपने हमारे लिए वक्त निकाला। हमारे अगले पैनलिस्ट हमारे साथ मौजूद हैं, लेकिन उनके साथ बात करने से पहले हम एक छोटी सी ब्रेक लेंगे। ब्रेक के बाद जब वापस आएंगे तो हमारा प्रेसिडेंशियल इलेक्शन, उसके ऊपर हमारा ये खसूसी जो सेगमेंट है उसमें हमारी गुफ्तगू जारी रहेगी एक ब्रेक के बाद।
प्रोग्राम हफ्ता के हर इतवार को पाकिस्तान में रात 9 बजे से 10 बजे तक और भारत में रात 9:30 बजे से 10:30 बजे तक मखसूस मौजूदात पर माहिरीन अपने ख्यालात का इजहार करेंगे और आप फोन करके उनसे सवाल भी कर सकते हैं। फेसबुक पर भी आप मौजू के बारे में अपने ख्यालात का इजहार कर सकते हैं। सुनिए अपने खतों के जवाब ईमेल और फेसबुक के पैगाम मुदस्सरा मंजर के साथ। वॉइस ऑफ अमेरिका के प्रोग्रामों के बारे में अपनी राय दीजिए और शामिल हो जाइए हमारे लाइव शो में। मुफ्त कॉल करने के लिए हमारा नंबर है 0800-777-89।
अगर मालूमात का खजाना और एनसाइक्लोपीडिया का नाम है तो वॉइस ऑफ अमेरिका के प्रोग्राम है। अगर किसी को माँ की गोद का प्यार नहीं मिला, अगर वो चाहता है जिंदगी में मिले, तो वो रेडियो है।
जो चीज किसी को अच्छा लगता है तो हमेशा सुनता रहता है।
माशाल्लाह आपके सब प्रोग्राम काबिले तारीफ हैं, बहुत अच्छी मालूमात होती है, पूरी दुनिया की खबरें देते हैं, हम लोग बहुत पसंद करते हैं।
फेसबुक पर रابطے के लिए लॉगिन कीजिए facebook.com/listenersletter और ईमेल के लिए पता है urduletters@voanews.com। खत आपके।
प्रोग्राम जानेंगे भी आपका खैर मकदम। वॉइस ऑफ अमेरिका वाशिंगटन से ये प्रोग्राम आप बराह रास्त सुन रहे हैं। मैं हूँ सदर सन और प्रोड्यूसर हैं गुलरुख। और प्रोग्राम के इलेक्शन स्पेशल हिस्से में हमने पहले बात की है कि वाशिंगटन के जो इंतखाबात हैं वो इस्लामाबाद और नई दिल्ली में किस तरह से देखे जा रहे हैं, क्या एक्सपेक्टेशंस वहाँ पर मौजूद हैं। लेकिन अब ज़रा बराह रास्त फोकस करते हैं अमरीका के अंदर और स्विंग स्टेट्स के ऊपर। जब 3 दिन बाकी रह गए हैं कैंपेन में और फाइनल वोटिंग के अंदर, दोनों उम्मीदवारों के सामने सबसे बड़ा हदफ क्या है, वो क्या चाह रहे हैं? एक तो खबरें ये आ रही हैं कि अब वो फोकस कर रहे हैं कि जो ऑलरेडी उनके अपने वोटर्स हैं वो उनको उनके ऊपर जोर दें ताकि वो स्विंग मोड में ना जाएं और उनको जल्द से जल्द वो वोट कास्ट कर सकें। थोड़ा पार्टीजन एंगल पे बात करते हैं। एमजे खान हमारे साथ मौजूद हैं, रिपब्लिकन पार्टी के साथ उनकी वाबस्तगी है, और नदीम आबिद साहब ने भी ज्वाइन किया है, डेमोक्रेटिक पार्टी के साथ उनकी वाबस्तगी है, वो न्यूयॉर्क से हमारे साथ मौजूद हैं, और एमजे खान साहब ह्यूस्टन से उन्होंने हमें ज्वाइन कर रखा है। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। एमजे खान साहब, आप फरमाइएगा, डोनाल्ड ट्रंप अब जो ताज़ा तरीन सर्वेज हैं फॉक्स न्यूज़ का भी और बाकी भी, उसमें हिलरी क्लिंटन को एक बार फिर उन पे सबकत हासिल है नेशनली, और खासतौर पे जो स्विंग स्टेट्स बताई जा रही हैं वहाँ पे भी वो ऐसी पोजीशन में है कि वो जीत सकती हैं। सो क्या ये इलेक्शन आखिरी लम्हात में रिपब्लिकन पार्टी के लिए मुश्किल होता जा रहा है?
जी, बहुत बहुत शुक्रिया ये मौका देने का। आपके सामीन की खिदमत में आदाब। देखें, जो इस वक्त जो पोल्स आ रहे हैं वो ट्रेडिशनली अगर उसको देखा जाए जिस तरह से माजी में होता रहा है, तो उससे ये जाहिर होता है कि हिलरी क्लिंटन साहिबा की पोजीशन बहुत स्ट्रांग है और ज्यादातर चांसेस उन्हीं के हैं इस इलेक्शन को जीतने के। एक जो फर्क है वो ये है कि डोनाल्ड ट्रंप की कैंडिडेसी और डोनाल्ड ट्रंप बहैसियत एक कैंडिडेट बिल्कुल मुख्तलिफ हैं, मुनफरिद हैं पिछले ट्रेडिशनल कैंडिडेट्स के हिसाब से और कैंपेन के हिसाब से।
सही।
उनका जो तरीक़ाकार उनका ये है कि उनके सपोर्टर जो हैं बहुत कमिटेड सपोर्टर्स हैं और वो चाह रहे हैं कि उनके सपोर्टर इतनी बड़ी तादाद में निकल कर आए इलेक्शन के दिन, और जो अब 2 दिन रह गए हैं।
ये आपने बड़ी जबरदस्त बात की है, मैं सिर्फ इसमें आपकी बात को ऐड करता चलूं। कुछ जो सर्वे के पोल्स बता रहे हैं कि जो हिलरी क्लिंटन के सपोर्टर्स हैं उनमें से 52% जो हैं वो बड़े एंथुजियास्टिक हैं, और जो डोनाल्ड ट्रंप के सपोर्टर्स हैं उनमें से 71% बहुत एंथुजियास्टिक हैं। सो इससे मतलब यह है कि जो खासतौर पे जो पोलिंग है या वोट डालने का अमल है उसमें अंदाजा लगा सकते हैं कि डोनाल्ड ट्रंप के हिमायती ज्यादा तादाद में निकलेंगे इलेक्शन के दिन और बजाय हिलरी क्लिंटन के। काम तो यही वजह है कि इनकी भी ये कोशिश है कि ज्यादा से ज्यादा लोग जो है वो वोट डालें।
राइट, और उसके साथ साथ अगर आप देखें कि हिलरी क्लिंटन साहिबा की कैंपेन का जो इस वक्त जोर है वो है ही इसके ऊपर, प्रेसिडेंट ओबामा साहब बहुत ज्यादा उनके लिए मेहनत कर रहे हैं, کل بھی انہوں نے پینسلوینیا میں جو کہ سمجھی جاتی ہے کہ شاید سوئنگ اسٹیٹ ہو اس دفعہ, وہاں پہ انہوں نے کل بھی ایک بہت بڑی ریلی کی ہے اور منڈے کو بھی وہ اس میں ریلی کریں گی. اور جو گراؤنڈ وار جسے کہتے ہیں کہ لوگوں کو گھروں سے نکالنا اور لے کے جانا پولنگ اسٹیشن پہ, ٹریڈیشنلی یہ ڈیموکریٹ زیادہ اچھی طرح سے کرتے ہیں, مگر ریپبلکن ووٹرز کو اس کی ضرورت زیادہ ہوتی نہیں ہے, وہ خود ہی موٹیویٹ ہو کے اور آ جاتے ہیں الیکشن میں. تو اب دیکھنا یہ ہے کہ کس کے لوگ زیادہ نکل کر آتے ہیں. اور اس کے ساتھ ساتھ ایک جو فرق جو پڑے گا وہ ابھی بھی کچھ پرسنٹیج ایسی ہے, 10% سے کم ہی سمجھیں جو کہ انڈیپینڈنٹ ووٹرز ہیں, وہ دیکھنا یہ ہے کہ وہ کس طرف جھکتے ہیں. اور ریپبلکن پارٹی کے اب لگتا یہ ہے کہ شروع میں ڈونلڈ ٹرمپ کے ساتھ اتنے زیادہ نہیں تھے, مگر آہستہ آہستہ یہ ظاہر ہو رہا ہے کہ ریپبلکن پارٹی کے اور ریپبلکن ووٹر جو ہے وہ ان کے ساتھ کھڑے ہونے کے لیے تیار ہیں.
صحیح, لیڈرشپ نہیں ہے لیکن ووٹرز ان کے ساتھ آتے ہوئے نظر آتے ہیں. ندیم عابد صاحب ہمارے ساتھ موجود ہیں ڈیموکریٹ, اور اس سے پہلے کہ میں اپنا انڈیپینڈنٹ پینل جو ہے وہ آپ کے ساتھ بہرحال انٹروڈیوس ابھی کرا دوں, ان کی رائے ہم لیں گے. جاوید راٹھور صاحب نے ہمیں جوائن کیا ہے شکاگو سے, غیر جانبدار انالسٹ کے طور پہ ہمارے ساتھ ہیں. اور خرم شہزاد جو کور کر رہے ہیں پریزیڈینشیل الیکشنس کو, اور پاکستانی امیریکن ہیں, جرنلسٹ ہیں, واشنگٹن بیسڈ ہیں, وہ ہمارے ساتھ موجود ہیں. ندیم عابد صاحب آپ بتائیے گا, یہ جو آپ کے خیال میں یہ جو 3 پوائنٹس کی برتری بتائی جا رہی ہے تازہ ترین سرویز میں, یہ کیا حتمی رہے گی یا جس طریقے سے یا جس تیزی سے فلیکچویٹس ہو رہے ہیں یہ نمبرز, آخری دن تک یہ صورتحال بدل سکتی ہے؟
جی بالکل, تھینک یو ویری مچ. پہلے تو فور ٹیکنگ می ان یور شو, السلام علیکم ٹو دی آڈینس. دیکھیں یہ فلکچویٹ تو ہو رہی ہے, اور یہ اسپیشلی جب سے یہ 10 دن پہلے یہ ایف بی آئی نے جو لیٹر ایشو کیا ہے کانگریس کو, وہ بڑا ہی بائسڈ اوپینین تھا اور بڑا ہی میں سمجھتا ہوں کہ ایک زیادتی والی بات تھی کہ بغیر کسی ایویڈنس کے انہوں نے پولز پہ افیکٹ کرنے کی کوشش کی ہے. یہ ڈیفینیٹلی فلکچویٹ ہوگا اور لاسٹ ڈے تک آپ کچھ حتمی طور پہ نہیں کہہ سکتے ہیں, لیکن میں سمجھتا ہوں کہ جو سوئنگ اسٹیٹس ہیں ان میں سے پینسلوینیا, نارتھ کیرولائنا اور فلوریڈا, دے آر ٹلٹنگ ٹوورڈز ہلری کلنٹن. اور ان 3 میں سے اگر نارتھ کیرولائنا اور پینسلوینیا بھی ہم جیت جاتے ہیں تو میرا خیال ہے ول بی ایزیلی کراسنگ 272 مارک. سو لیکن میں دوسری طرف یہ بھی عرض کرتا چلوں کہ دیکھیں ٹریجڈیز انسان کی زندگی میں پلے امپورٹنٹ پارٹ, تو ٹریجڈیز ڈو ہیپن, خدا نہ خواستہ.
لیکن رپورٹ یہ ہے
اگر ڈونلڈ ٹرمپ صاحب جیت گئے تو یہ امریکہ کی تاریخ کی ایک بہت بڑی ٹریجڈی ہوگی.
تو کیا اس ٹریجڈی کی وجہ سے جو رپورٹ ہو رہا ہے کہ تھوڑا سا خوف یا تھوڑا سے کچھ خطرات یا انکمفرٹ جو ہے وہ ہلری کلنٹن کے کیمپ میں موجود ہے, کیا اس کی یہی وجہ ہے؟ بہت کلوز ہو گئی ریس.
بیسیکلی جو گراس روٹ لیول پہ جو ووٹرز ہیں وہ یقیناً خوف زدہ ہیں, اور وہ اس چیز کو بڑا کلوزلی اور مائنیوٹلی واچ کر رہے ہیں کہ یہ خدا نہ خواستہ اگر ڈونلڈ ٹرمپ صاحب جیت گئے اور انہوں نے 50% بھی اپنے کی ہوئی باتوں کو, اپنی کی ہوئی کمٹمنٹس کو پورا کر دیا, تو ہمارا اس ملک میں کیا فیوچر ہے؟ اور بلکہ میں تو اپنی نیکسٹ جنریشن کے فیوچر کی بات نہیں کروں گا, میں تو اس ملک کے فیوچر کی بات کروں گا. میرا خیال ہے کہ یہ ہمارے لیے ایک اسٹرانگ پوائنٹ بھی ہے کہ مائنورٹیز اور اسپیشلی امیگرینٹس, دے ول کم آؤٹ اینڈ ووٹ ان بگ نمبرز, بیکاز دے نو کہ اگر خدا نخواستہ ڈونلڈ ٹرمپ صاحب جیت گئے تو وہ اس ملک کا نقشہ تبدیل کر کے رکھتے ہیں.
چلو ذرا اس میں یہ میں آپ کی اس ایزمپشن پہ یا آپ کے خوف پہ ذرا اپنے پینلسٹ کو لیتا ہوں
کہ ان کے ووٹرز زیادہ کمیٹڈ ہیں. آپ نے بھی فرمایا کہ 72% کمیٹڈ ہیں, اس کی وجہ یہ ہے کہ یہ نفرت کی سیاست کر رہے ہیں, اور وہ لوگ جن کے دلوں میں نفرت ہے, بغض ہے, جو پہلے اس چیز کا اظہار نہیں کر سکے امیگرینٹس کے خلاف, مسلمانوں کے خلاف, اسپینکس کے خلاف, ان کو یہ موقع مل گیا, دے آر ڈیفینیٹلی کمیٹڈ. اب ہمیں یہ دیکھنا ہے کہ جو پازیٹیوٹی کا جو سپورٹر ہے وہ اس کو الیکشن میں نکل کے ووٹ دیتا ہے کہ نہیں دیتا, اور انشاءاللہ وی آر کاؤنٹنگ اے لاٹ آن دیز سوئنگ سٹیٹس.
میں ذرا اپنے ہمارے ساتھ رہیے گا, میں پینلسٹ کو لیتا ہوں. جاوید راٹھور صاحب ہمارے ساتھ ہیں اور خرم شہزاد صاحب. جاوید صاحب یہ بتائیے گا, اس سے پہلے کہ میں ذرا یہ پولنگز اور یہ فائنل 3 دن کی ریس کے جو ٹرینڈز ہیں اس کی طرف آؤں, یہ بتائیے گا کہ یہ جو خیال کیا جا رہا ہے, جیسے ابھی ندیم عابد صاحب یہ کہہ رہے تھے کہ جی ایک خوف ہے اور وہ ٹوٹلی نقشہ بدل جائے گا, سو کیا کوئی پریزیڈینشل कैंडिडेट जो अपनी कैंपेन में बड़े स्वीपिंग स्टेटमेंट्स देता है, अगर वो सदर बन भी जाता है तो क्या उसके पास इतनी पावर्स होती हैं कि वो टोटली नक्शा तब्दील कर दे? इस चीज़ को सामने रखिएगा कि प्रेसिडेंट बराक ओबामा अपनी कैंपेन में गवांटानामो बे बंद करने का वादा कर चुके थे, लेकिन वो उसको एक सर्टन टाइम के लिए 3 महीने के लिए सस्पेंड कर सके, बंद नहीं कर सके हैं। सो ये जो बड़े बड़े फैसले होते हैं, ज़ाहिर है उसमें पूरे इंस्टीट्यूशंस ऑन बोर्ड होते हैं, क्या प्रेसिडेंट यक मुश्त उसका नक्शा तब्दील कर सकता है? ये फियर्स, ये खतरात किस हद तक जायज हैं आपके ख्याल में?
जी असद साहब, बहुत शुक्रिया, और आपको भी सलाम और आपके सामीन को भी सलाम। ये बात दुरुस्त है कि अमेरिका का सिस्टम इतना स्ट्रांग है कि प्रेसिडेंट कोई बहुत ज्यादा हद तक तब्दीली नहीं ला सकता, लेकिन ये बात भी अपनी जगह दुरुस्त है कि जो प्रेसिडेंट की पोजीशन होती है वो एक सिंबॉलिक होती है, और जब प्रेसिडेंट कोई भी एक्शन लेता है या कोई भी बात करता है तो उसके जो सारे असरात हैं वो डाउन लेवल हर सतह पे जाते हैं, और जिस तरह की एक अपना ट्रंप साहब की जिस तरह की रेटरिक रही है, अगर इस तरह की रेटरिक जारी रहे एज ए प्रेसिडेंट, तो मेरा ख्याल है कि वो कुछ भी ना करें हुकूमती सतह पर, फिर भी लोगों के दरमियान जो है एक डिवीजन बहुत ज्यादा बढ़ जाएगी, और जो एक एनिमोसिटी क्रिएट हो जाएगी, और अमेरिका के अंदर जो एक अच्छा माहौल है जिसको सारी दुनिया अप्रिशिएट करती है, और जो भी लोग बाहर से इमिग्रेंट्स आते हैं वो अमेरिका में रहना प्रेफर करते हैं, इसलिए कि वहाँ उनको इक्वल अपॉर्चुनिटीज होती हैं, उनकी सेल्फ रिस्पेक्ट होती है, और उनको इंसाफ के साथ
डील किया जाता है।
तो इस तरह इसके डेफिनेटली बहुत से असरात पड़ेंगे मॉरली भी, और इसके अलावा आइनी तौर पर प्रेसिडेंट बहुत सारे काम कर सकते हैं, जिस तरह डिफरेंट मुल्कों के साथ मुख्तलिफ मायदे कर सकते हैं, अपनी फॉरेन पॉलिसी जो है वो तब्दील कर सकते हैं, और बहुत सारे ऐसे इनिशिएटिव ले सकते हैं कि जिसके लॉन्ग टर्म जो अमेरिका के लिए बहुत सारे असरात पॉजिटिव भी हो सकते हैं, नेगेटिव भी हो सकते हैं, लेकिन डेफिनेटली प्रेसिडेंट के पास बहुत सारी ऐसी पावर्स होती हैं जैसे जंग करना, किसी मुल्क के साथ ताल्लुकात खत्म करना, और बहुत सारी चीजें, तो इसलिए बहुत सारे लोग बड़े जो है वो परेशान है,
स्केप्टिसिज्म इसमें पाया जाता है
डेमोक्रेट के अंदर भी कि अमेरिका किस तरफ जा रहा है, और खुदा न खास्ता अगर यही सिलसिला जारी रहा तो शायद ट्रंप साहब जीत गए तो वो क्या क्या नहीं कर देंगे।
जी खुरम शहजाद कौन वोट लेते हैं? खुरम साहब बहुत शुक्रिया आपका भी। प्रेसिडेंशियल इलेक्शन आखिरी 3 दिन है और जो हमारी बहस हो रही है इसे आपने क्या आखज किया है? क्या वाकईतन स्वीपिंग स्टेटमेंट्स बड़ी स्वीपिंग तब्दीलियों के लिए भी एम्पावर करते हैं अगर जीत जाएं तो, प्रेसिडेंट कोई भी हो, हिलरी क्लिंटन हो या डोनाल्ड ट्रंप हो?
नहीं, उसमें जो सबसे जो अभी जो अभी की जो सिचुएशन है उसमें थोड़ा सा मैं एडिशन कर दूं आपके लिए कि हिलरी क्लिंटन इस वक्त पैनिक कंडीशन में नजर आ रही है। आपने देखा होगा कि हिलरी क्लिंटन जो है वो उन रियासतों में कंपेन करती नजर आ रही है जो डेमोक्रेट लीन स्टेट समझी जाती हैं, और जो अभी तक 31 मिलियन वोट डाले जा चुके हैं वो उनको भी काफी ज्यादा उसके अंदर जो सर्वेज हुए हैं उसके अंदर रिपब्लिकन वोटर बहुत ज्यादा तादाद में आए हैं। अभी जो आज अर्ली मॉर्निंग और लेट नाइट यस्टरडे अलकायदा के हमले का जो खतरा एफबीआई ने अलर्ट जारी किया न्यूयॉर्क, टेक्सास और वर्जीनिया पर, तो उसके बारे में भी जो ट्रंप है उसको फेवर मिली है, उसने भी उसका भी रेफरेंस यूज किया है, जो जैसे कि कल जो ओहायो और पेंसिल्वेनिया में जलसे किए गए दोनों सदारती उम्मीदवार ने वहां एक ही जगह पे जो जलसे किए तो उसके अंदर भी जो मुस्लिम फैक्टर था उसको मद्देनजर रखा गया, और खासतौर पर यहाँ पे जो हिजर फैक्टर है अब इसने डेमोक्रेट पार्टी को नुकसान पहुंचाना शुरू कर दिया है, तो ये भी एक चीज है जिसको ट्रंप जो कंपेन ओहायो के अंदर ट्रंप की है जो वाजे अब अक्सरियत है वहां पे, और जो पेंसिल्वेनिया में अब वहां पे देखिए पेंसिल्वेनिया के अंदर अब हिलरी का मार्जिन 6 पॉइंट से 3 पॉइंट पे चला गया है, जो 40-30 जो सर्वे है उसके मुताबिक 29 स्टेट के अंदर ट्रंप के जीतने के चांसेस 52% हो गए हैं। तो खासतौर पे जो रियासत ओहायो है वहां पे 3 पॉइंट का मार्जिन था उसके लिए ट्रंप के लिए, अब वो 5 पॉइंट पे चला गया है। सिमिलरली विद आयोवा स्टेट वहां पे 10 जो ट्रंप का था वो 10 पॉइंट पे था वो 3 पे आ गया। एरिजोना पे वो बंप अप हो गया, वो 2 पॉइंट से 8 पॉइंट मार्जिन पे चला गया ट्रंप के लिए। इसी तरह से यूटा जो है वो काफी उसमें भी काफी बूस्ट मिला, जिस चीज जिन रियासतों के अंदर हम ट्रंप का देखते हैं उसका हिलरी का देखते हैं एच हुआ है वो 5 पॉइंट, जो वर्जीनिया है 5 पॉइंट्स से 7 पॉइंट पे चला गया, विस्कॉन्सिन 6 पॉइंट पे चला गया, मिशिगन 4, कोलोराडो 5 पे चला गया, 1 से 5 पे चला गया कोलोराडो में। पेंसिल्वेनिया अभी तक अनडिसाइडेड, आप इसलिए कहते हैं कि अभी हमने मोस्ट रिसेंटली देखा कि हिलरी के जो वोटर हैं वो श्रिंक हो रहे हैं पेंसिल्वेनिया के, लेकिन न्यू हैम्पशायर अगेन बिकम बेटर ग्राउंड फॉर बोथ, कुछ पोल कहते हैं कि हिलरी।
हां, लेकिन इसके बावजूद जो कलेक्टिव
आपने क्वेश्चन किया था कि ये कितना हद तक फैक्टर हो सकता है प्रैक्टिकली ट्रंप का, अगर ट्रंप आ जाता है जो कि बहुत कंट्रोवर्शियल पर्सनैलिटी है, तो यहाँ पे जो चीज कही जाती है एज ए प्रेजिडेंशियल यू हैव यू आर अ मेंबर ऑफ स्टीयरिंग कमेटी, तो आप वहां पे बैठ के जो पैनल जो पेंटागन एस्टेब्लिशमेंट है वो आपको, फॉर एग्जांपल हमने हमला करना है एक्स वाई जी कंट्री के ऊपर, तो पोलिटिकल जो एस्टेब्लिशमेंट है उसने सारे स्टैटिस्टिक्स जमा किए आपके सामने रख दिए, नो यू आर अ मेंबर ऑफ स्टीयरिंग कमेटी एंड यू हैव अ पावर टू से यस और नो, उस पॉइंट के ऊपर आपके पास पावर होती है कि आपने देखना है कि मेरी पब्लिक क्या कहती है, इंटरनेशनल प्रेशर क्या कहता है, मुझे क्या फैसला करना है, लेकिन जो अल्टीमेट पावर इट ऑलवेज रेस्ट विद पेंटागन।
सही, बहुत शुक्रिया, हमारे साथ रहेगा, हम एक मुख्तसर सी ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, हमारा ये मौजू जारी रहेगा और हम सवाल जो छोड़े जाते हैं वो ये कि अब आइंदा 3 दिनों के अंदर ऐसी क्या डेवलपमेंट होगी जो हिलरी क्लिंटन के लिए साजगार हो सकती है या जो डोनाल्ड ट्रंप के लिए सबसे ज्यादा मुआविन हो सकती है, ऐसे अगले 3 दिनों में क्या एक्सपेक्ट किया जाए, एक ब्रेक के बाद।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
प्रोग्राम जहानंग में आपका खैर मकदम, मैं हूँ सदसन और प्रोड्यूसर है हमारे साथ गुलरुख, और बात हम कर रहे हैं अमरीका के इंतखाब के ऊपर। 3 दिन बाकी हैं, मंगल को ये इंतखाब होंगे, 8 नवंबर को, बड़ी अहमियत के हामिल ये इंतखाबात हैं और काफ़ी टेंस रेस है। हमारे साथ हैं इस पे बात करने के लिए एम जे खान, रिपब्लिकन पार्टी के साथ उनकी वाबस्तगी, नदीम आबिद साहब डेमोक्रेटिक पार्टी के साथ एसोसिएशन रखते हैं, खुरम शहजाद हमारे साथ मौजूद हैं, वाशिंगटन बेस्ड जर्नलिस्ट हैं, उनसे हम बात करें। अच्छा, अब हम ज़रा सवाल मुख्तलिफ करते हैं। एम जे खान साहब, अब हमें यह बताइएगा कि हम अगर आपसे पूछेंगे कि जी रिपब्लिकन क्यों जीत सकते हैं तो आपके पास बेशुमार दलीलें होंगी, मैं आपसे पूछता हूं कि आपके ख्याल में डेमोक्रेटिक पार्टी तीसरी कंजेक्टिव टर्म क्यों कर ले सकती है? क्या ऐसी चीजें हैं या आइंदा 2-3 दिनों में ऐसी हो सकती हैं जो डेमोक्रेटिक पार्टी की फेवर में जाएंगी?
जी, पहली बात तो यह है कि हिलरी क्लिंटन के पास बहुत सारे तरीके हैं 270 इलेक्टोरल वोट्स लेने के, जो कि डोनाल्ड ट्रंप के पास बहुत कम तरीके हैं। तो एडवांटेज हिलरी क्लिंटन को है इस वक्त, अगर वो एक न्यू हैम्पशायर जैसी छोटी सी रियासत भी जीत जाए तो वो 270 के ऊपर चली जाएंगी। जो अगले 2-3 दिनों में जो होना है वो यही हिलरी क्लिंटन के लिए सबसे बड़ी जो उनके चैलेंज है वो ये है कि उनके वोटर जो है वो निकल कर आए। हमने देखा कि बराक ओबामा साहब के लिए ब्लैक कम्युनिटी बहुत बड़ी तादाद में निकल कर आई थी, जो कि अभी तक हिलरी क्लिंटन के लिए इतनी बड़ी तादाद में नहीं आई है। अगर ये ब्लैक वोटर्स निकल के आ जाते हैं, और जिस तरह से कहा जा रहा है कि हिस्पैनिक वोटर उनके साथ बहुत बड़ी तादाद में है, दूसरी माइनॉरिटी एशियन कम्युनिटी उनके साथ है और मुसलमान उनके साथ हैं, अगर ये वोटर निकल के आ जाते हैं मंगल को, तो हिलरी क्लिंटन के लिए बहुत चांसेस हैं उनके इलेक्ट होने के। और अगर ये वोटर्स किसी तरह से वो नहीं निकाल पाती उस तरीके से जिस तरीके से उनको निकालने चाहिए, तो फिर हो सकता है कि थोड़ा बहुत चांस डोनाल्ड ट्रंप का हो जाए। और दूसरी बात ये कि अगर कोई खुदा न खास्ता कोई वाकया ऐसा हो गया एक्सटर्नल जो किसी के हाथ में नहीं है, मसलन कोई टेररिस्ट इंसिडेंट हो गया या इस तरह की कुछ चीज हो गई, तो वो उनके लिए नुकसानदेह साबित हो सकती है, क्योंकि डोनाल्ड ट्रंप उसका फायदा उठाएंगे। मगर एडवांटेज इस वक्त जो है ट्रेडिशनली तौर पे अगर देखा जाए तो हिलरी क्लिंटन को है, मगर दिस इज नॉट ए ट्रेडिशनल कैंपेन, तो डोनाल्ड ट्रंप साहब जो है उनको आप राइट ऑफ नहीं कर सकते।
जी, अब आप हमें नदीम आबिद साहब बताइएगा कि ऐसा क्या हो सकता है जो डोनाल्ड ट्रंप को विक्ट्री स्पीच की तरफ ले जाएगा और विक्ट्री स्टैंड की तरफ।
लेकिन इसमें जो डोनाल्ड ट्रंप साहब का इस वक्त सबसे जो इम्पोर्टेंट हथियार है, और मैं समझता हूँ जो उनकी सबसे सपोर्ट और ऑर्गेनाइजेशन है, स्ट्रॉन्ग सपोर्ट है, वो FBI है। ایف بی آئی نے آلریڈی جو لیٹر لکھا ہے اس نے الیکشنز کی پاسبلٹیز کو اور اس کے نقشے کو اور اس کے ریزلٹ کو چینج کرنے کی کوشش کی جو انہوں نے کانگریس کو لیٹر لکھا. اس کے بعد جو کل انہوں نے ٹیرر وارننگ دی ہے, یہ فیئر فیکٹر کو بلڈ اپ کر رہے ہیں ووٹر سے ٹرن آؤٹ کو کم کرنے کے لیے. میں سمجھتا ہوں کہ اگر جس طرح ایم جی خان صاحب نے بالکل بجا فرمایا, خدا نہ خواستہ اگر کوئی ٹیرر ایکٹیویٹی ہو جاتی ہے اگلے تین دن میں, تو یہ بہت بڑا فیکٹر ہوگا ٹورڈز ڈونلڈ ٹرمپ. لیکن دوسری طرف ایف بی آئی بھی بڑی اسٹرانگلی میں سمجھتا ہوں اور بڑے ویل پلان طریقے سے ان کو سپورٹ کر رہی ہے جو این دو دن پہلے
نہیں. لیکن دیکھیں ایک بہت بڑا سرکاری ادارہ ہے, اس کو بالکل اگرچہ اس کو پولیٹیسائز کیے جانے یا اس کے پولیٹیسائز ہونے کی باتیں میڈیا پہ آ رہی ہیں, لیکن امریکہ کے اندر عموماً یہ تاریخ نہیں ہے, ادارے اپنے آپ کو غیر جانبدار رکھتے ہیں. سو ایک اسٹیٹمنٹ یہ ہو سکتا ہے نیگلیجنس ہو, یہ ہو سکتا ہے کسی اور ریفرنس میں اس کو دیکھا جائے, ہو سکتا ہے بہت پروفیشنلزم ہو, لیکن ایک ڈائریکٹر کا جو اسٹیٹمنٹ ہے اس میں پورا ادارہ کیسے امپلیکیٹ ہو سکتا ہے یا اس کے اوپر انگلی اٹھائی جا سکتی ہے؟
بات یہ ہے کہ اس کے بعد پہلے چلے انہوں نے غلطی سے وہ لیٹر لکھ دیا تو وہ اس کو چلے ہم اگنور کر دیتے ہیں. آج جو انہوں نے یہ جو ٹیرر وارننگ دی ہے اس میں نیو یارک سٹی بھی شامل ہے. نیو یارک سٹی کے میئر نے اسٹیٹمنٹ دی ہے کہ ہمیں ایسی کوئی اوتھینٹک اور ویریفائڈ اور کوئی ریلائبل قسم کی سورس سے ایسا کوئی وہ نہیں ملی, وارننگ نہیں ملی. ہاں ہمیں ایف بی آئی نے شیئر کیا ہے بٹ وی ڈونٹ ہیو اینی ویریفائڈ اور اوتھینٹک انفارمیشن. تو اس کا مطلب ہے کہ ایف بی آئی از ریپیٹڈلی ٹرائنگ ٹو انفلوئنس دی الیکشن. اور واحد چیز جو ڈونلڈ ٹرمپ صاحب کے حق میں جائے گی اگلے تین دن میں, اگر خدا نہ خواستہ کوئی واقعی کو ٹیرر ایکٹیویٹی ہو گئی تو پھر وہ بڑی مشکل ہو جائے گی خوف و ہراس کی سچویشن میں ڈیموکریٹک ووٹرز کو باہر نکالنے کے لیے. سو میرا خیال ہے اگلے تین دن واقعی بہت امپورٹنٹ ہے اور اللہ تعالیٰ کرے کہ یہ پیسفل اور پرامن طریقے سے یہ انتخابات ہوں تو انشاءاللہ ووٹر ٹرن آؤٹ بہت ہوگا. جتنا ووٹر ٹرن آؤٹ زیادہ ہوگا اتنا ہمارے لیے بہتر ہے. 2012 کے الیکشن میں پریزیڈنٹ اوباما کو 66 ملین ووٹ تقریباً ملے تھے اور مٹ رامنی صاحب کو 61 ملین. میرا خیال ہے کہ اس دفعہ یہ گیپ جو ہے وہ زیادہ ہوگا اگر پرامن طریقے سے انتخابات ہو گئے. اگر کوئی اور ٹیرر ایکٹیویٹی نہ ہوئی تو انشاءاللہ تعالی اس دفعہ یہ گیپ زیادہ ہوگا اور ہلری کلنٹن صاحبہ زیادہ بڑے گیپ سے جیتیں گی انشاءاللہ.
جی خرم شہزاد, آپ یہ بتائیے گا کہ دونوں امیدواروں کے اسٹرانگ پوائنٹ کیا ہیں اور ویک پوائنٹ اس وقت کیا ہیں, اور کیا ایسے ڈیولپمنٹس ہو سکتی ہیں جو دونوں کے لیے پلس یا مائنس کو میں وہ تبدیل کر سکتی ہیں ان کے لیے نتائج کو؟
جی اس وقت جو ٹرمپ ہے وہ تو بالکل کمپین کر رہا ہے جو امیگرینٹس, جیسے کہ اس نے یسٹرڈے جو بات کی اس نے کہا کہ ہیلری جو ہے وہ 550% جو ہے وہ ریفیوجی لے کے آنا چاہتی ہے کنٹری کے اندر, وچ ول بی دا ورسٹ فار دا کنٹری, کے ہماری کمیونٹی کے اندر, ہمارے ہاسپٹلس کے اندر, ہمارے اسکولس کے اندر, ہر طرف پہ آپ کو ٹیررسٹ نظر آئیں گے. انہوں نے ٹیررسٹ کا ورڈ یوز کیا, دہشت گردی نظر آئے گی ہر طرف. تو وہ اس فیکٹر کو جیسا کہ شروع سے لے کے آتے رہے ہیں لے کے آئے, تو یہ تو ان کا ہو گیا پلس ان کی اس کمپین کے اوپر وہ چل رہے ہیں. دوسری طرف جو ہیلری ہے انہوں نے اب جو ان کا جو فوکس ہے وہ افریقن امریکن اور جو لاتینو ووٹ ہے, جو پچھلے ابھی جو لیٹسٹ سروے لاتینو ووٹس نے بہت زیادہ تاریخ میں سب سے زیادہ ووٹ ڈالے ہیں ارلی ووٹنگ کے اندر, تو ان کو موبلائز کرنے کی کوشش کریں. جیسے انہوں نے کل ایک کانسرٹ بھی لے کے ہیں جس کے اندر وہ افریقن امریکن جو بیانسی اور جیزی کا انہوں نے کانسرٹ بھی کروایا وہاں پہ, تو وہاں پہ بھی ان کا یہ کہنا تھا میں چاہتی ہوں کہ جو افریقن امریکن ووٹرس ہیں وہ باہر آئیں اور ووٹ کریں. تو یہ تو جو اب ڈفرنٹ ڈائمینشن کے ساتھ ہیلری جو ہے وہ اپنی سپورٹ کو لینا چاہ رہی ہیں. جو ابھی یہاں پہ جو ایک چیز میں آپ کو بتاؤں کہ جو واشنگٹن بیسڈ ایک سروے بہت بڑی کمپنی ہے, انہوں نے اس بات کے اوپر اس کو ٹرمپ کو ایج دیا ہوا ہے کہ ابھی تک مور دین 70% ووٹر جو ہیں وہ دے آر کمیٹڈ, دے ول گو آؤٹ اینڈ ووٹ. تو ایون ہیلری جو نارمل پرسپشن ہے کہ ہیلری جیتے گی, ہیلری کو لیڈ ہے, تو وہ تو ہے, لیکن اگر ووٹر ووٹ نہیں ڈالتا تو ٹرمپ جو ہے وہ ایچ لے جائے گا. تو جہاں تک واقعے کا ہونے کا تعلق ہے, جو ابھی وارننگ دی گئی ہے وہ ٹیوزڈے کے دن کی دی گئی ہے, اس سے پہلے جو تو ابھی تک ایف بی آئی نے کسی چیز کی کنفرمیشن نہیں کی کہ ہمارے پاس کوئی ایویڈنس ہے کہ اس سے پہلے کوئی واقعہ ہو سکتا ہے. لیکن اگر جیسے کہ ایک مبصر نے کہا تھا کہ اگر ہیلری قتل بھی کر دے تو پھر بھی وہ جیت جائے گی اس الیکشن کے اندر, اگر ووٹر ول گو آؤٹ اینڈ ووٹ. تو دونوں جو ہیلری اور ٹرمپ دونوں کا جو فائٹنگ ڈائمینشن ہے, یہ پہلی دفعہ ایسے ہوا ہے ٹوٹلی ڈفرینٹ. وہ اکانومی پہ نہیں لڑ رہے, وہ فارن پالیسی پہ نہیں لڑ رہے, وہ جو دوسرے فیکٹرز ہیں جو کہ پہلے نہیں رہے, اب اس کے اوپر یہ پریزیڈنشل
پرسنالٹی اور وہ بھی بچا جاتا ہے. ایگزیکٹلی, امیگریشن کو بہت زیادہ اہمیت ہے. میں سامعین آپ کے لیے ایک چھوٹی سی اناؤنسمنٹ یہ کرنا چاہتا ہوں کہ نامنی آپ ہماری جو نشریات ہیں شام 7 سے صبح 7 بجے تک کے درمیان سنتے ہیں, لیکن 8 نومبر کو منگل کے دن جب یہاں پہ امریکہ کے اندر انتخابات ہوں گے, ہم 8 نومبر کی بات کر رہے ہیں اور پاکستان میں اس وقت صبح بھی ہو جائے گی, امریکہ میں 8 نومبر کو صدارتی انتخابات کے موقع پہ وائس آف امریکہ سے خصوصی پروگرام پیش کیے جائیں گے, اور 9 نومبر کو پاکستان کے اندر 9 نومبر ہوگی ہماری خصوصی نشریات پاکستان میں صبح 8 بجے سے 11 بجے دن تک بھی پیش کی جائیں گی. یعنی 9 نومبر کو پاکستان میں صبح 7 بجے ہماری نشریات ختم نہیں ہوں گی, بلکہ اس کے بعد 8 بجے سے 11 بجے تک بھی ہماری یہ اسپیشل خصوصی نشریات جاری رہیں گی. اور ان نشریات کے لیے جو ہماری فریکوینسی ہے وہ مختلف ہے, وہ نوٹ کر لیجئے. ایک بار پھر میں آپ کو بتاتا چلوں, ہماری فریکوینسی مختلف ہے 9 نومبر کے لیے, اور وہ ہے شارٹ ویوز فریکوینسی 15790 اور 17770 کلو ہرٹز پہ. ایک بار پھر, شارٹ ویوز 15790 اور 17770 کلو ہرٹز پہ آپ ہماری شارٹ ویوز فریکوینسی کے اوپر ہماری خصوصی نشریات سن سکتے ہیں منگل کو 9 نومبر کو صبح 8 بجے سے 11 بجے تک. پروگرام کے ہمارے آخری 5 منٹ ہمارے پاس ہیں اور جاوید راٹھور صاحب سے ہمارا دوبارہ رابطہ بحال ہو گیا ہے. جاوید صاحب آپ اپنا انالیسس ہمیں دیجیے گا. بتایا گیا کہ ان کی لائن جو ہے وہ ایک بار پھر ڈراپ ہو گئی ہے. ایم جے خان صاحب ہمارے ساتھ ہیں ریپبلکن پارٹی سے وابستگی, ندیم عابد صاحب ہمارے ساتھ موجود ہیں ڈیموکریٹک پارٹی سے, اور خرم شہزاد انڈیپینڈنٹ اپنا انالیسز دے رہے ہیں جو سروس وہ فالو کر رہے ہیں اور باقی جو ڈیولپمنٹس اس کے بارے میں وہ ہمیں اپڈیٹ کر رہے ہیں. آخری 3 دن انتخابات کی کافی ٹینس فائٹ ہے. یہ بتائیے گا ایم جے خان صاحب, پریزیڈنٹ باراک اوباما, مشیل اوباما وہ بہت مصروف ہیں اور خاص طور پہ اس آخری ہفتے کے اندر, اور فلوریڈا جو بہت ہی اہم ریاست ہے وہاں پہ بھی اب سروے یہ بتا رہے ہیں کہ ہلری کلنٹن جو پیچھے تھی وہ اب وہاں پہ 1 پوائنٹ کی لیڈ ان کو حاصل ہو گئی ہے ڈونلڈ ٹرمپ کے اوپر, اور یہ ریاست شاید سب سے زیادہ کریٹیکل ہے. تو باراک اوباما اپنے ان دوروں کے ذریعے کس طرح لوگوں کا یا ووٹرز کا ذہن تبدیل کرنے کی اہلیت رکھتے ہیں, ایک اچھے مقرر بھی خیال کیے جاتے ہیں.
جی, ایک بات تو یہ کہ باراک اوباما صاحب کی اس وقت پازیٹیو ریٹنگ بہت ہائی ہے, ہسٹوریکلی وہ 58% کے قریب ہے جو کہ جارج بش صاحب کے مقابلے میں دگنی ہے. تو ایک تو یہ کہ لوگ انہیں پسند کرتے ہیں, دوسری بات یہ ہے کہ ان کے بہت افیکٹو اسپیچ ہوتی ہے ان کی, اور وہ خاص طور پہ جو مائنورٹی کمیونٹیز ہیں اسپیشلی بلیک کمیونٹی, اس کے اوپر وہ بہت زیادہ اثر انداز ہو سکتے ہیں ان کو باہر نکالنے کے لیے. اور باراک اوباما صاحب کا اب کیونکہ وہ تھرڈ الیکشن تو نہیں لڑ سکتے, ان کے لیے سب سے بڑا جو فائدہ ہے وہ یہی ہے کہ ہلری کلنٹن صاحبہ جیتیں تاکہ ان کی لیگیسی جو ہے وہ اسٹیبلش ہو سکے, اور بہت سے پروگرام جو وہ کرنا چاہتے تھے وہ ہلری کلنٹن کے آنے کے بعد ہو سکتے ہیں. اگر ڈونلڈ ٹرمپ صاحب الیکٹ ہوتے ہیں تو باراک اوباما صاحب کی لیگیسی جو ہے اس کو خطرہ ہے, اور اسی لیے آپ نے دیکھا کہ ہسٹوریکلی اتنا زیادہ کسی انکمبنٹ پریزیڈنٹ نے کسی کیمپین میں مدد نہیں کی اپنے پارٹی کے نامنی کی جتنی باراک اوباما صاحب کر رہے ہیں. رونلڈ ریگن نے جارج بش کی اتنی حمایت نہیں کی تھی, بل کلنٹن نے ایل گور کی اتنی حمایت نہیں کی تھی, اور اسی طرح سے دوسرے لوگ بھی جو ہے اتنے زیادہ نہیں کر سکے تھے. تو باراک اوباما صاحب بہت محنت کر رہے ہیں اور وہ بہت
اپنی لیگیسی کو چاہتے ہیں. ہمارے آخری چونکہ منٹ سے میں تو کچھ وقت دینا چاہوں گا سارے پینلسٹ کو. ندیم عابد صاحب, پریزیڈنٹ کو واقعتاً اپنی لیگیسی بہت عزیز ہے اس لیے ہلری کلنٹن کی سپورٹ کر رہے ہیں؟
نہیں, میرا خیال ہے کہ یہ صرف لیگسی کا معاملہ نہیں ہے, یہ ووٹرز کے اور اپنے ملک کی اور ڈیموکریٹک اداروں کے مستقبل کا معاملہ ہے, کیونکہ یہ امریکہ کے مستقبل کا معاملہ ہے. میں بھی جو ذاتی طور پہ اتنا ایکٹیو ہوں, آج بھی میرے آفس میں اس وقت تقریباً 150 والنٹیئرز بیٹھے فون کالز کر رہے ہیں. یہ مسئلہ, یہ صرف ہمارا ذاتی معاملہ یا پریزیڈنٹ کا ذاتی معاملہ یا لیگسی کا معاملہ نہیں ہے, یہ میرے رائے میں یہ ملک کے مستقبل کا معاملہ ہے. جو پچھلے 200 سال میں ہم نے سیوک رائٹس بلڈ کیے ہیں اور جو اچھے قوانین اس ملک میں بنائے گئے ہیں, یہ ان کو پروٹیکٹ کرنے کا معاملہ ہے, یہ امیگرینٹس کے پروٹیکشن کا معاملہ ہے. یہ پریزیڈنٹ اوباما اپنے لیے نہیں, یہ اس ملک کے لیے فائٹ کر رہے ہیں تاکہ اس ملک میں جو اچھے قوانین بنے ہیں, جو لوگ اچھے سے اچھے امیگرینٹس آئے ہیں جنہوں نے امریکہ کی ترقی میں بہت کردار ادا کیا ہے, ان کو پروٹیکٹ کیا جائے.
جی جاوید راٹھور صاحب, آخری 1 منٹ ہے, آپ 40-45 سیکنڈ لے سکتے ہیں. ایک تو یہ, جس پولرائزیشن کی آپ نے بات کی, وہ الیکشن کے نتائج کچھ بھی ہوں اس کا امپیکٹ کتنی دیر رہے گا امریکہ کی سیاست کے اندر, ایک بات. اور دوسرا, آپ کے خیال میں فائنلی جو پروجیکشنز ہیں اس کے مطابق آپ کس کو زیادہ فیوریٹ سمجھ رہے ہیں کس امیدوار کو؟ 30 سیکنڈ.
جی اسد صاحب, پروجیکشن جو ہیں ان کے حساب سے اور کیلکولیشن کے حساب سے جو ہے ہلری جو ہے ون کرتی ہوئی نظر آ رہی ہیں. اور جہاں تک ڈیوائسونیس کی بات ہے وہ تو میرا خیال ہے رہے گی, اگر ٹرمپ آ گئے تو اس کے اندر اور اضافہ ہوگا, اور اگر ٹرمپ نہ آئے تو پھر بھی وہ کچھ عرصہ.
جی بہت شکریہ. اب میں ذرا یہی سوال خرم, آخری خرم 30 سیکنڈ آپ کے پاس ہیں.
جہاں تک ٹرمپ صاحب کا معاملہ ہے اور جہاں تک انہوں نے جو یہاں پہ کمپین کی ہے تو ڈیمیج ہیز بین ڈن, تو جو نقصان وہ پہنچانا چاہ رہے تھے امیگرینٹس کو, مسلمس کو اور دوسری کمیونٹیز کو, وہ تو آلریڈی پہنچا چکے ہیں. اس کے جو نتائج ہیں ان کا جو افیکٹس ہیں وہ کافی عرصے تک امریکہ پہ رہیں گے. تو جو ہیلری کلنٹن ہیں ان کا تو جیتنے کا چانسز بڑے واضح ہیں, کیونکہ ان کی جو انٹرنیشنل جو پالیسیز ہیں اس کے اوپر بہت زیادہ امپیکٹ ہوگا امریکہ کا.
بہت اگر
ہیلری کلنٹن نہیں جیتی.
بہت شکریہ خرم شہزاد, آپ ہمارے ساتھ موجود تھے. ایم جے خان ریپبلکن پارٹی سے وابستگی, ندیم عابد صاحب ڈیموکریٹک پارٹی سے, اور جاوید راٹھور صاحب انڈیپینڈنٹ انالسٹ ہمارے ساتھ موجود تھے. تمام مہمانوں کا بہت شکریہ, اور پروگرام یہاں پہ ختم کرتے ہیں. پروڈیوسر تھنگل رخ اور اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.